यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कुनै एउटा मात्रै पनि आर्थिक अनियमिततामा आफ्नो संलग्नता पुष्टि भए पदबाट मात्र नभई राजनीतिबाटै सन्यास लिने गृहमन्त्री रमेश लेखकको घोषणा। राजीनामा दिएर छानबिनमा सघाउन गृहमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सुझाव। मादी नदीमा जीप खस्दा तनहुमा तीनजनाको मृत्यु। साइबर सुरक्षा विधेयक चाँडै संसदमा पेश गरिने, संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा जानकारी। बाढ़ी प्रभावितका लागि प्रदेश सरकारले पठाएको राहत सामग्री हुम्ला पुग्यो र युक्रेनको राजधानी किएवमा हिजो भएको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा 8 जना घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। गृहमन्त्री रमेश लेखकले कुनै एउटा मात्रै पनि आर्थिक अनियमिततामा आफ्नो संलग्नता पुष्टि भए पदबाट मात्र नभई राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको छ। पर्यटक भिसाको दुरूपयोग गरेर मानव तस्करी भइरहेको र त्यसमा गृह मन्त्रालयको संलग्नताको आरोप लगाइएपछि हिजो एक भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै गृहमन्त्री लेखकले आफ्नो विरूद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगबाट झूठो प्रचारबाजी भइरहेको बताउनुभयो। उहाँले पछिल्लो एउटा घटनामा मात्र नभई आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा एउटा कुनै मात्र पनि आर्थिक अनियमितताको घटना प्रमाणित गरे पदबाट नभई राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभयो।
मेरा विरूद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु। म यो आग्रह गर्न चाहन्छु। अब यो बारेमा म विस्तृत कुरा 13 गते सम्मानित सदन प्रतिनिधि सभामा बोल्नका लागि मैले समय माग गरिसकेका छु। अरू विस्तृत कुरा म प्रतिनिधि सभामा आग्रह गर्छु।
गृहमन्त्री लेखकले आफ्ना विरूद्ध राजनीतिक रूपले र नियोजित रूपले षड्यन्त्रमूलक ढंगले झूठो प्रचारबाजी भइरहेको जानकारी बताउनुभयो। यसअघि गृह मन्त्रालयले कुनै पनि गैर कानूनी वा भ्रष्टाचार जन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर आएका समाचार र प्रतिक्रियाप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै गृह मन्त्रालयले विषयको गम्भीरतालाई मध्यनजर गरी सत्य तथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिन आग्रह गरेको छ। मन्त्रालयका सहसचिव छवि रिजालले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट हुने छानबिन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने उल्लेख गरिएको छ। पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कार्यवाहीका सम्बन्धमा आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्य तथ्य सार्वजनिक हुने विज्ञप्तीमा उल्लेख गरिएको छ। गृह मन्त्रालयले मुलुकमा शान्ति सुरक्षा, अमन चयन र सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको पनि जनाएको छ। मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत एवं संस्थागत सुधारका कामहरू समेत गर्दै आइरहेको विज्ञप्ति मार्फत स्पष्ट पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सभापति रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेशलाई स्वीकार गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकपछि हिजो जारी गरिएको विज्ञप्तीमा कानूनी रूपमा सर्वोच्च अदालतको आदेश मान्ने निर्णय गरेको उल्लेख गरिएको छ। पार्टीले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको 10 महिनाको अवधिमा प्राथमिकताका कुनै पनि काम अघि बढ़न नसकेको प्रतिक्रिया पनि दिएको छ। देशमा व्याप्त निराशालाई झन बढ़ावा दिएको सुशासनको काम गर्नेहरूलाई असहयोग गर्ने संवैधानिक निकाय र राज्य संयन्त्रलाई दलीयकरण गर्ने कामलाई यी दलले बढ़ावा दिएको स्वतन्त्र पार्टीले आरोप लगाएको छ। सो पार्टीले विषय उठेपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने माग पनि गरेको छ। हिजै विराटनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रश्न उठेकाले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सघाउनु उपयुक्त हुने प्रतिक्रिया दिनुभएको छ। उहाँले उच्च पदस्थ कर्मचारीहरूलाई दुई वर्ष कुलिङ पीरियडमा अनिवार्य रूपमा राख्नुपर्ने धारणा पनि राख्नुभयो। नेता डाक्टर कोइरालाले हिन्दू राष्ट्र तथा राजतन्त्रका बारेमा बहस गरेर अहिले समय खेर फाल्नुभन्दा मुलुकमा सुशासन कसरी कायम गर्ने भन्ने बारे सबै अग्रसर हुनुपर्ने बताउनुभयो। राजनीतिमा नैतिकताको ठूलो महत्व राख्ने भएकाले सबै राजनीति गर्ने व्यक्तिहरूले नैतिकतालाई सबैभन्दा पहिला अगाडि लिएर हिँड्नुपर्ने नेता कोइरालाले सुझाव दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले साइबर सुरक्षा विधेयक चाँडै संसदमा पेश गरिने बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय र संचारीका समूह गण्डकीको आयोजनामा पोखरामा हिजो भएको कार्यक्रममा संचार मन्त्री गुरूङले साइबर अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्री परिषदबाट स्वीकृत भइसकेको र अब छिट्टै संसदमा पेश गरिने बताउनुभयो। उहाँले संचार माध्यमहरूले आम श्रोता र दर्शकलाई संचार तथा सूचना प्रविधिको विकासले ल्याएका अवसर र चुनौतीबारे पनि बुझाउनु पर्ने धारणा राख्नुभयो। मन्त्री गुरूङले सरकारी संचार माध्यमको विकासका लागि नयाँ ढंगबाट जाने योजनामा सरकार रहेको जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक रहेको बताउनु भएको छ। पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी मध्य पहाड़ी लोकमार्ग जागरण अभियान अन्तर्गत पोखरामा हिजो आयोजित सभामा उहाँले कार्यकारी राष्ट्रपतिका लागि जनतालाई प्रशिक्षित र परिचालित गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले संविधान निर्माणका बेला प्रत्यक्ष निर्वाचित कार्यकारी भनिए पनि आफ्नो अडानमा बस्दा संविधान बन्ने नदेखिएपछि माओवादीले नोट अफ डिसेन्ट लेखेर अडान छाडेको स्मरण गर्नुभयो। कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले उठाएका सामाजिक न्याय आर्थिक समृद्धि र सुशासनका मुद्दालाई जनतामाझ लैजानुपर्ने बताउनुभयो। महासचिव देव गुरूङले मध्य पहाड़ी लोकमार्गको बाँकी काम छिट्टै पूरा गर्न सरकारलाई दवाब दिइने बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको ब्यास नगरपालिका 3 र 4 जोड्ने मादी नदी पुलबाट जीप खस्दा गैराती 3 जनाको मृत्यु भएको छ। दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको G2C5760 नम्बरको जीप पुलको रेलिङ भत्काएर मादी नदीमा खस्दा ब्यास 5 का 35 वर्षीय प्रवीण थापा मगर, सोहीठाउँका 22 वर्षीय कुमार थापा र 20 वर्षीय कुशल थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 2 जना घाइते भएका छन्। घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जनगढ नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए। त्यस्तै सप्तरीको राजगढ गाउँपालिका 5 मलिकपुरमा हिजो ट्राक्टरसँग मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार 2 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। नागढुङ्गा 900 सड़क दिउँसो 4.5 घण्टा बन्द गरिएको छ। नारायणगढ मुगलिन सड़क योजना पूर्वी खण्डले जेठ 25 गतेसम्म बिहान 10:30 बजेदेखि अपरान्ह 3 बजेसम्म सड़क बन्द गरी विस्तारको काम अघि बढ़ाइएको जनाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा पछिल्लो निर्णय कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। प्रहरीले विकल्पमा धार्के सीतापाइला तथा टोखा छहरे त्रिशुली गल्छी सड़क प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ। हुम्लाको उत्तरी नामखा गाउँपालिका 6 लिमीमा जेठ 1 गते राति आएको बाढ़ी पहिरोबाट प्रभावितहरूका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री सम्बन्धित क्षेत्रमा पुगेको छ। प्रदेश सरकारले पठाएको खाद्यान्न र लत्ता कपड़ा सहितको राहत सामग्री प्रभावित क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो। गत जेठ 1 गते राति बाढ़ी पहिरो आउँदा तिलगाउँका 19 परिवारका 33 जना अहिले त्रिपाल मुनि बस्दै आएका छन्। तिलगाउँमा आएको बाढ़ी पहिरोबारे अनुसन्धान अवलोकनका लागि त्यहाँ पुगेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ नेतृत्वको टोलीले त्यहाँ अहिले अध्ययन गरिरहेको पनि प्रदेश सरकारले जनाएको छ। लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्ने गरी कृषि उद्योग पर्यटन पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान सरकार गठन भएको 10 महिनाको छोटो अवधिमा देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन देखिन थालेको बताउनु भएको छ। नेपाली कांग्रेस मधेस प्रदेश समितिले जनकपुरधाममा हिजो आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले देशबाट ठूलो मात्रामा नेपाली उत्पादन निर्यात हुनुका साथै मुलुकको शान्ति सुरक्षा सुदृढ़ भएको उल्लेख गर्नुभयो। गृहमन्त्री लेखकले जनकपुरधाम नेपालको सभ्यता र संस्कृतिमा समृद्ध रहेको पनि धारणा राख्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई सहज सेवा पुर्याउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी बढ़ाउनु पर्ने बताउनु भएको छ। मोरङको धनपालथान गाउँपालिका 3 स्थित शिवशक्ति माविमा हिजो आयोजित स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै वहाँले स्वास्थ्य क्षेत्रमा देखिएका व्यतिथिलाई अन्त्य गर्दै नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो। मन्त्री पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रको अभ्यास अनुसार नागरिकको लगानीमा स्वास्थ्य बीमा मार्फत सहज र सरल रूपमा निशुल्क स्वास्थ्य सेवा र उपचार पाउनुपर्ने बताउनुभयो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनैतिक दलका नेतृत्वको क्रियाकलापका कारण गणतन्त्रमाथि चुनौती उत्पन्न भएकाले नेताहरू सचिनुपर्नेमा जोड़ दिनुभएको छ। गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय जनमोर्चाले काठमाण्डुमा हिजो आयोजना गरेको अन्तर्क्रियामा उहाँले गणतन्त्रलाई सुदृढ़ तुलाउन सुशासन भ्रष्टाचारको नियन्त्रण र अनियमितता अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले देशलाई प्रतिगमनको दिशामा जानबाट रोक्न नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। लुम्बिनी प्रदेश सरकारले सड़क तथा पुल निर्माणलाई प्राथमिकता दिँदै तीव्र गतिमा काम अघि बढ़ाइरहेको छ। बाँके संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्व पश्चिम महेन्द्र राजमार्गको वैकल्पिक मार्गका रूपमा बारबर्दिया नगरपालिका हुँदै ठाकुर बाबा नगरपालिकालाई जोड्ने सड़क निर्माण कार्यको शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रम मार्फत बारबर्दिया कतनिया धदवार गुलरिया धामपुर शक्तिनगर जमुनिया गाउँ हुँदै ठाकुर बाबा नगरपालिका खैजार घाटदेखि औराई नदीसम्मको करिब 22 किलोमिटर लामो अस्थाफ सड़क निर्माणको कार्य आरम्भ भएको हो। सड़क पूर्वाधार विकास कार्यालय बर्दियाका प्रमुख गोविन्द बहादुर महतराका अनुसार 53,78,00,000 रूपियाँ लागतमा 5.5 मिटर चौडाईको उक्त सड़क 2084 साल असार 20 गतेसम्म निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ।
यो पुरै सड़क चाहिँ 30 किलोमिटर लम्बाईको छ। त्यसमध्ये हामीले चाहिँ इफेक्टिभ लेन्थ भनेर कति छ भन्दाखेरि 21 किलोमिटर 731 मिटर भित्र चाहिँ हाम्रो निर्माण कार्य हुनेछ।
सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हाले उक्त सड़कले बर्दिया जिल्लाको धार्मिक र जैविक विविधतासँग जोड़िएको पर्यटन विकासमा टेवा पुर्याउने बताउनु भएको छ। साथै उहाँले कृषि उपजको ढुवानीमा पनि सहजता आउने विश्वास व्यक्त गर्नुभयो।
यहाँको जनताले एउटा प्रत्यक्ष लाभ लिन सक्छन् भन्ने उद्देश्यका साथ यो बाटो निर्माण गर्न शुरूआत गरिरहेका छौँ।
उक्त अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकालले बारबर्दिया नगरपालिका वडा नम्बर 5 र 6 जोड्ने बुढी कुलो स्थित जीर्ण काठे पुलको अवलोकन गर्दै आगामी आर्थिक वर्षमा पक्की पुल निर्माणका लागि बजेट विनियोजन गरिने आश्वासन समेत दिनुभएको छ। त्यसै गरी बैदा क्षेत्रको भादा नदीमा निर्माण हुन लागेको 30 मिटर लम्बाईको पक्की पुलको पनि उहाँले शिलान्यास गर्नुभएको हो। मन्त्री ढकालले कार्यक्रममा बोल्दै जनताको आवश्यकता अनुसार पूर्वाधारलाई प्रदेश सरकारको विकासको मेरुदण्डको रूपमा अघि सारिएको स्पष्ट पार्नुभएको छ।
मन्त्रालय प्रतिबद्ध छ, हामी बाटो राम्रो बनाउँछौ, गुणस्तरीय बनाउँछौ, अरू सड़क जस्तै बनाउन पाएको छैन, बिग्रने स्थिति हुने छैन भन्ने कुरामा मन्त्रालयको तर्फबाट म यहाँहरू सबैको माझ प्रतिबद्धता जनाउन चाहन्छु।
बारबर्दिया र ठाकुर बाबा नगरपालिकाका बासिन्दाहरू वर्षौंदेखि रातिको समयमा बर्दिया निकुञ्जका वन्यजन्तुको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। यस्तो स्थितिमा सड़क निर्माणले यात्रा सहज बनाउनेछ, तर बबई नदीमा पक्की पुलको अभावले यो सड़क पूर्ण रूपमा सञ्चालनमा आउन अझै चुनौती रहेको छ। त्यसैले बबई नदीमा पुल निर्माणका लागि संघीय सरकारसँग तत्काल समन्वय आवश्यक भएको सरकारवालाहरूको माग रहेको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राम्रो लेखक बन्न राम्रो पाठक बन्नुपर्ने सुझाव दिनुभएको छ। साहित्यकार कल्पना रिजालको उपन्यास डाँफेको हिजो विमोचन गर्नुहुँदै उहाँले पाठक हुन नसक्ने व्यक्ति लेखक बन्न नसक्ने धारणा राख्नुभयो। लेख्नका लागि पहिला पढ्नुपर्ने र अरूले लेखेको नपढ़ी लेख्ने साहित्यकार सफल हुन नसक्ने उहाँले बताउनुभयो। स्वर्गीय कृष्ण विक्रम नेमुवाङको कृति लिम्बु इतिहास तिब्बती लेप्चा कोच सेन र राय सम्बन्धलाई 1,00,000 रूपियाँ बराबरको पुरस्कार प्रदान गरिएको छ। लिम्बुवान अध्ययन केन्द्रले स्थापना गरेको विष्णुदत्त सरस्वती आङबुहाङ प्राङ्गिक कोष अन्तर्गत सो पुरस्कार प्रदान गरिएको हो। ललितपुरमा हिजो आयोजित समारोहमा कवि वैरागी काइलाले स्वर्गीय नेमुवाङका छोरा धर्मेन्द्र विक्रम नेमुवाङ सहित परिवारका सदस्यहरूलाई पुरस्कार रकम हस्तान्तरण गर्नुभयो। डोल्पामा यार्सा संकलन गर्न गएका दुई समूहबीच झडप भएको छ। झडप नियन्त्रण गर्न प्रहरीले 2 राउण्ड हवाई फायर गरेको जनाएको छ। हिजो दिउँसो डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका 1 ठाला लेकमा यार्सा गुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। युक्रेनको राजधानी किएवमा हिजो भएको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा 8 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पछिल्लो समय रूस र युक्रेन बीच कैदीहरूको आदान प्रदान चलिरहेका बेलामा युक्रेनको राजधानी किएवमा रूसका तर्फबाट ड्रोन र मिसाइलहरू आक्रमण गरिएको हो। किएवको नागरिक तथा सैन्य प्रशासनका प्रमुख तिमुर टाका चेनकोका अनुसार आक्रमणले शहरका विभिन्न क्षेत्रमा आगलागी गराएको छ भने संरचनात्मक क्षति पुर्याएको छ। शहरका मेयर भिटाली क्लिस्ट्रोसका अनुसार घाइतेहरूमध्ये 2 जनाको अवस्था गम्भीर छ, उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ। रूसी सेनाले मंगलबारदेखि त्यस क्षेत्रमा आक्रमण बढ़ाएको छ। 778 ड्रोन तथा मिसाइल त्यस क्रममा प्रहार गरेको र तीमध्ये 776 आफ्नो वायु सुरक्षा प्रणालीले खसालेको युक्रेनले दावी पनि गरेको छ। गत साता इस्तानबुलमा भएको सहमति अनुसार रूस र युक्रेनले कैदीहरूको आदान प्रदानको पहिलो चरण केही समय अघि सम्पन्न गरेका थिए। दुवै पक्षले 390 जना कैदी फर्काएको र 1,000 कैदी आदान प्रदान गर्ने अपेक्षा यसबीचमा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीड़ादायी र क्रूर अवस्थामा पुगेको बताउनु भएको छ। इजरायलले केही समयदेखि गरेको कड़ा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री भने गाजामा प्रवेश गर्न थालेको छ। तर राहत बोकेका 15 भन्दा बढ़ी ट्रकहरू बाटोमै लुटिएका छन्, जसले अवस्था झन भयावह बनाएको राष्ट्रसंघीय अधिकारीहरूले जनाएका छन्। महासचिव गुटेरसले गाजाका मानिसहरूले अहिले युद्धको सबैभन्दा क्रूर अवस्था झेलिरहेको भन्दै इजरायललाई राहत सामग्रीको ढुवानी सहज रूपमा गर्ने व्यवस्था मिलाइदिन पनि अनुरोध गर्नुभएको छ। केही दिन अघि युरोपेली नेताहरूले गाजामा पछिल्लो समयमा भएका क्रियाकलापहरूमा इजरायलले अति गरेको प्रतिक्रिया दिएका थिए। इजरायली सेनाले गरेको पछिल्लो आक्रमणमा गाजाको खान युनिस स्थित नासर अस्पतालमा कार्यरत 1 डाक्टरको परिवारका 9 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले जनाएको छ। इजरायली हवाई हमलामा डाक्टर अल्लाह अल नजारका 10 सन्तानमध्ये 9 जनाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। डाक्टर अल नजारका 1 सन्तान र उहाँका श्रीमान भने हमलामा घाइते हुनुभएको छ। पछिल्लो समयमा इजरायली सेनाले गाजा लक्षित आक्रमण तीव्र पारेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विशेष आर्थिक क्षेत्र सेज भैरवा र सिमरामा 17 उद्योग सञ्चालनमा आएका छन्। हालसम्म ती दुवै विशेष आर्थिक क्षेत्रमा 6 अर्ब भन्दा बढ़ीको लगानी भएको छ। चालू आर्थिक वर्षको 10 महिनाको अवधिमा सेजबाट मात्रै करिब 2 अर्ब बराबरको निर्यात भएको छ। सेजमा विभिन्न 13 उद्योगहरू हाल निर्माणाधीन अवस्थामा रहेका छन् भने 17 उद्योगले पूर्वाधार निर्माणको सम्झौता गरेर काम अघि बढ़ाएका छन्। त्यसै गरी 10 उद्योगले अनुमति लिएर काम शुरू गर्न थालेका छन्। भैरवाको विशेष आर्थिक क्षेत्र 52 बिघा क्षेत्रफलमा फैलिएको छ, जहाँ उद्योगहरूका लागि विभिन्न 68 प्लटहरू छुट्याइएको छ। त्यसै गरी सिमरामा रहेको विशेष आर्थिक क्षेत्र 833 बिघा क्षेत्रफलमा फैलिएको छ, त्यहाँ पनि 68 नै औद्योगिक प्लटहरू छुट्याइएको छ। पछिल्लो समय विशेष आर्थिक क्षेत्र सेजमा उद्योग स्थापना गर्ने क्रम बढ़ेको र धेरै उद्योगीहरू उद्योग स्थापना गर्न इच्छुक रहेको भन्दै सम्पर्कमा आएको भएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर छत्रबहादुर कटुवालले जानकारी दिनुभयो। सरकारले चालू आर्थिक वर्षको 10 महिनामा करिब 4 खर्ब बराबर सार्वजनिक ऋण उठाएको छ। यस अवधिमा सरकारले 3 खर्ब 8 अर्ब बराबरको सामा र ब्याज भुक्तानी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको शुरूमा कुल सार्वजनिक ऋण 24 खर्ब 34 अर्ब 9 करोड़ रहेकोमा पछिल्लो 10 महिनामा 1 खर्ब 88 अर्ब 30 करोड़ सार्वजनिक ऋण थप भई कुल ऋण दायित्व 26 खर्ब 22 अर्ब 40 करोड़ बराबर पुगेको छ, जुन कुल गारस्थ उत्पादनको 42.94% बराबर रहेको छ। कुल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको अंश 51.69% अर्थात 13 खर्ब 55 अर्ब 69 करोड़ रहेको छ। आन्तरिक ऋणको अंश 48.31% अर्थात 12 खर्ब 66 अर्ब 70 करोड़ रूपियाँ बराबर रहेको छ। स्थानीय पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने गरी शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट शुरू भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश सरकारको आयोजना एवं गाउँ पर्यटन प्रवर्धन मञ्च गण्डकी प्रदेशको सहआयोजनामा गण्डकी प्रदेशभित्र होमस्टे सञ्चालन गरिरहेका 27 होमस्टेसँगै कोशी प्रदेश र बन्दीपुरबाट पर्यटन सम्बद्ध प्रतिनिधिहरू माटमा सहभागी भएका छन्। माटमा सहभागी होमस्टेका तर्फबाट आफ्ना होमस्टेमा दिइने सेवा प्याकेज तथा आकर्षण बारे जानकारी गराइएको छ भने गाउँ पर्यटन सम्बद्ध विभिन्न विषयहरूमा छलफल र अन्तर्क्रियाहरू समेत सञ्चालन भएका छन्। होमस्टे मार्टको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गाउँ पर्यटनको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। तनहुँको ब्यास नगरपालिका 13 स्थित बेलवास क्षेत्रका किसानहरू दुग्ध उत्पादनमा सफल हुँदै गएका छन्। त्यहाँका अधिकांश व्यक्ति पशुपालन कृषिमा आबद्ध भएका छन्। कृषकहरूबाट हाल दैनिक 1,30,000 मूल्यको दूध संकलन हुने गरेको संस्थाका व्यवस्थापक श्री प्रसाद साखीले जानकारी दिनुभयो। स्थानीय दुग्ध किसानले मासिक 15,000 देखि 2,00,000 सम्म दूध बिक्रीबाट कमाउने गरेको किसानहरूको भनाई छ।
भुवन आचार्य, अब खेल समाचार।
नेपालले मे 30 र जून 2 तारीकमा घरेलु टोली थाइल्याण्डसँग खेल्न लागेको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षणमा रहेका खेलाड़ीबाट एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा 23 सदस्यीय टोली घोषणा गरेको हो। टोलीका प्रशिक्षक राजेन्द्र तामाङले टोलीमा पुराना खेलाड़ीलाई नै समावेश गरेका छन्। नेपालले एएफसी महिला एसिया कप छनौटको तयारीका लागि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छनौटको पहिलो चरणका खेलहरू मे 4 तारीक शुरू हुनेछ। छनौटमा नेपाल समूह एफमा रहेको छ। यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान रहेका छन्। नेपाली महिला टोलीमा गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा कप्तान, अञ्जना राणा मगर र उषानाथ छन्। यस्तै रक्षकमा अमृता जैसी, गीता राणा, विमला विक, पूजा राणा, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दमाई छन्। यस्तै मिडफिल्डरमा अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र सुषमा तामाङ छन् भने स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन्। दक्षिण कोरियाको मुमीमा मे 27 देखि 31 तारीकसम्म हुने 26 एसियाली एथलेटिक्स च्याम्पियनशीपमा नेपालका 5 खेलाड़ीले प्रतिस्पर्धा गर्ने भएका छन्। च्याम्पियनशीपमा नेपालका 5 खेलाड़ी सहित 1 प्रशिक्षकको सहभागिता रहने नेपाल एथलेटिक्स संघले जनाएको छ, जसमा पुरूष 1500 र 5000 मिटर दौड़मा मुकेश पाल, लङ जम्पमा सलिम देवान र 100 र 200 मिटर दौड़मा शिवराज पार्कीले प्रतिस्पर्धा गर्नेछन्। महिला ज्याभलिन थ्रो र सर्टफुटमा चन्द्रकला लामगाडे तथा 800 र 1500 मिटर दौड़मा फूलमती राणाले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा उषा कर्ण चौधरी छन्। काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड कराते प्रतियोगितामा काठमाडौँ महानगर च्याम्पियन बनेको छ। कृतिपुरस्थित कभर हलमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौँले 4 स्वर्ण 3 रजत र 6 काँस्य जित्न सफल भयो। प्रतियोगितामा कुल 12 स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।
रमेश टमाटा, अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही यी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशको उच्च पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.6 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 6:52 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कुनै एउटा मात्रै पनि आर्थिक अनियमिततामा आफ्नो संलग्नता पुष्टि भए पदबाट मात्र नभई राजनीतिबाटै सन्यास लिने गृहमन्त्री रमेश लेखकको घोषणा। राजीनामा दिएर छानबिनमा सघाउन गृहमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सुझाव। मादी नदीमा जीप खस्दा तनहुमा 3 जनाको मृत्यु। साइबर सुरक्षा विधेयक चाँडै संसदमा पेश गरिने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा जानकारी। बाढ़ी प्रभावितका लागि प्रदेश सरकारले पठाएको राहत सामग्री हुम्ला पुग्यो र गाजामा इजरायली आक्रमणले युद्ध सबैभन्दा पीड़ादायी र क्रूर अवस्थामा पुर्याएको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।